پیش خدمت ہے پروگرام ہر دم رواں ہے زندگی, پیشکش یاسمین جمیل.
السلام علیکم, وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی کے ساتھ یاسمین جمیل حاضر ہے. اس پروگرام کو آپ تک پہنچانے کے لیے ہمارے ساتھ تکنیکی تعاون کر رہی ہیں یہاں اسٹوڈیو میں پروڈیوسر گلرخ اور انجینئر سیڈرک فرینکلن, جبکہ ہمارے فیس بک پر ہمارے مہمانوں کے تصویری تعارف کے ساتھ اس پروگرام کو پیش کرنے میں تکنیکی تعاون کر رہی ہیں ہماری ڈیجیٹل ٹیم کی پروڈیوسر وردا خلیل. ہمارا یہ پروگرام اس وقت براہ راست نشر ہو رہا ہے پاکستان میں ریڈیو پر میڈیم ویو 972 پر, اور پاکستان اور دنیا بھر کے سننے والوں کے لیے ہماری ویب سائٹ اردو voa.com پر اور ہمارے اردو voa کے فیس بک پیج پر ہمارے مہمانوں کے تصویری تعارف کے ساتھ. اس کا لنک ہے facebook.com/urduvoa/voa. یہ لنک ہر دم رواں ہے زندگی کے فیس بک پیجز پر بھی دستیاب ہے, جسے کلک کر کے آپ اس پروگرام کو سن بھی سکتے ہیں اور ہمارے مہمانوں کی تصاویر بھی دیکھ سکتے ہیں, اور اس کی ریکارڈنگ انہی پیج جس پر موجود رہے گی, جسے آپ پروگرام کے بعد بھی سن سکیں گے اور شیئر بھی کر سکیں گے. تو لیجئے آج کا پروگرام شروع کرتے ہیں. اگر آپ کا تعلق پاکستان, جنوبی ایشیا یا دنیا کے کسی بھی ملک کے کسی ایسے گھرانے سے ہے جہاں خواتین کے ساتھ اور بچوں کے ساتھ مار پیٹ یا کسی بھی قسم کا تشدد ہوتا ہے, یا آپ خود اس تشدد میں ملوث ہیں, تو آج کا پروگرام آپ کے لیے ہی ترتیب دیا گیا ہے. اور اگر آپ ایسی خواتین ہیں جو خود پر یا اپنے گھر یا ارد گرد کے کسی بھی گھرانے کی خواتین پر ہونے والے تشدد کے بارے میں علم رکھتی ہیں اور اپنے لیے یا ان کے لیے کچھ کرنا چاہتی ہیں, تو آج کا پروگرام آپ کے لیے ہی ترتیب دیا گیا ہے. اور اگر آپ ایسے مرد یا خواتین ہیں جو اپنے ارد گرد خواتین اور بچوں پر ہونے والے تشدد سے آگاہ ہیں اور آپ نے ابھی تک اس تشدد کو روکنے کے لیے کچھ نہیں کیا ہے اور نہ ہی ایسا کرنے کا سوچا ہے, تو آج کے پروگرام کو آخر تک ضرور سنیے گا, کیونکہ آپ سب ہی وہ کردار ہیں جن کے لیے ہر دم رواں ہے زندگی آج ایک پیغام پہنچانا چاہے گا. وہ پیغام جسے آپ تک اور دنیا بھر تک پہنچانے کے لیے اقوام متحدہ کے ادارے نے ایک 16 روزہ مہم شروع کر رکھی ہے, اور اسی مہم میں اپنا حصہ ڈال رہا ہے آج کا ہر دم رواں ہے زندگی اور ہماری آج کی مہمان سومی علی. سومی علی کون ہیں؟ آئیے ہم آپ کو بتاتے ہیں. وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں ہماری آج کی مہمان ہیں یہاں امریکی ریاست فلوریڈا میں آباد خوبصورت چہرے, خوبصورت شخصیت اور ایک ہمدرد دل رکھنے والی ایک باہمت پاکستانی امریکی فیشن ڈیزائنر, ایک براڈ کاسٹ جرنلسٹ اور ایک ڈاکومنٹری فلم میکر سومی علی, جو گزشتہ 10 سال سے دنیا بھر کے ملکوں سے یہاں امریکہ آنے والی ان خواتین کی مالی, قانونی اور نفسیاتی مدد کا بندوبست کر رہی ہیں جو اپنے شوہروں, اپنے اہل خانہ, اپنے ارد گرد یا سوشل میڈیا پر ملنے والے فریبی اجنبیوں کے ہاتھوں مختلف قسم کے تشدد کا نشانہ بن رہی ہیں, مگر جو امریکہ کے قانونی اور معاشرتی سسٹم سے ناواقفیت کی بنا پر انگریزی زبان میں گفتگو کی صلاحیت نہ رکھنے کی وجہ سے, اپنا مالی بوجھ خود نہ اٹھا سکنے کی وجہ سے اور اپنے ثقافتی اقدار کی وجہ سے خاموش رہنے اور اس تشدد کو برداشت کرنے پر مجبور ہوتی ہے. بالی ووڈ کی فلموں کی ایک سابقہ ہیروئن سومی علی نے, جو خود بھی ان خواتین کی طرح کئی قسم کی زیادتیوں کا شکار ہوئی ہیں, حقیقی زندگی میں ایک بہادر ہیروئن کا کردار ادا کرتے ہوئے ایسی خواتین کی مدد کے لیے قائم کیا ہے اپنی ہی کئی لاکھ ڈالرز کی بچتوں سے ایک ادارہ نو مور ٹیئرز, جو ان خواتین اور بچوں کے بہتے آنسوؤں کو روکنے اور انہیں اپنے پاؤں پر کھڑا کرنے کے قابل بنا رہا ہے. بالی ووڈ کی اس منفرد سابقہ اداکارہ نے اپنے اس منفرد ادارے کو چلانے کے لیے ایک منفرد طریقہ اختیار کیا اور نو مور ٹیئرز کے لیے اپنے ساتھ منسلک کیا ہے پولیس, ایف بی آئی, ہوم لینڈ سیکیورٹی, تعلیمی اداروں اور ہسپتالوں کے ساتھ ساتھ وکلا, ڈاکٹروں اور نفسیاتی ماہرین کی ایک ٹیم کو جو ان کے ساتھ رضاکارانہ طور پر کام کرتی ہے. سومی علی اپنی ان خدمات کی بنا پر متعدد قومی سطح کے ایوارڈز حاصل کر چکی ہیں اور اب تک 3,000 سے زیادہ خواتین اور بچوں کو تشدد کی زندگی سے نکال کر ایک خود اعتماد اور خود انحصار زندگی سے ہمکنار کر چکی ہیں۔ ہماری مہمان کے تفصیلی تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پر سومی علی کی تصاویر کے ساتھ ہم آہنگ طریقے سے براہ راست سننے کے لیے ہمارا لنک ہے facebook.com/voaurdu اور ہمارے دوسرے لنکس ہیں facebook.com/hardamrawahizindagi اور facebook.com/yasmeenjameelvoaurdu۔ ہماری مہمان سومی علی اس وقت موجود ہیں فلوریڈا سے ٹیلی فون پر ہمارے ساتھ۔ السلام علیکم سومی علی۔
السلام، کیسی ہیں؟
میں ٹھیک ہوں، بہت شکریہ۔ آپ نے ہمارے پروگرام ہر دم رواں ہے زندگی کے سننے والوں کے لیے اپنے بہت ہی قیمتی وقت میں سے کچھ وقت نکالا۔ آپ سے گفتگو کا آغاز کرتے ہیں، لوگ آپ کو ابھی تک بالی ووڈ کی ایک سابقہ اداکارہ کے طور پر جانتے ہیں، لیکن آج ہم ان سب لوگوں کو اور دنیا بھر کے لوگوں کو بتائیں گے کہ سومی علی بالی ووڈ کی فلمی دنیا کی ہیروئن ہی نہیں تھیں، بلکہ وہ حقیقی دنیا کی بھی ایک ایسی کامیاب ہیروئن ہیں جنہوں نے فلمی دنیا ترک کر کے یہاں امریکہ آ کر اپنی زندگی کی کہانی کو ایک ایسا نیا اور ایسا خوبصورت موڑ دیا اور اپنے لیے ایسا خوبصورت کردار منتخب کیا اور اسے اس خوبصورتی سے نبھایا اور نبھا رہی ہیں کہ اب وہ واقعی حقیقی زندگی کی ایک خوبصورت اور غیر معمولی ہیروئن بن چکی ہیں۔
بہت بہت شکریہ آپ کا۔
آپ کا کہنا ہے کہ آپ کا ادارہ نو مور ٹیئرز، جس کا کوئی دفتر نہیں ہے، جس کی کوئی بلڈنگ نہیں ہے، کوئی شیلٹر ہوم نہیں ہے، جس کا کوئی باقاعدہ عملہ نہیں ہے، جس کا کوئی باقاعدہ ڈونر نہیں ہے جو کہیں نظر نہیں آتا، مگر پھر بھی وہ اب تک 3,000 سے زیادہ خواتین اور بچوں کو گھر بار دے چکا ہے اور انہیں اپنے پاؤں پر کھڑا کر چکا ہے، تو یہ بھی بظاہر تو ایک فلمی کہانی دکھائی دیتی ہے، لیکن ہمارے سننے والوں کو بتائیے کہ یہ ایک حقیقی کہانی ہے اور آپ اس کہانی کا ایک جیتا جاگتا حقیقی اور کامیاب کردار ہیں۔
بہت بہت شکریہ آپ کا۔ ہاں ڈیفینیٹلی 100% یہ حقیقی کہانی ہے۔ ہمارا جو ادارے کا جو ماڈل ہے وہ بہت ہٹ کے ہے، تو ہمارا جو آفس ہوا کرتا تھا، مگر ایک آدمی جو ہے جس کو ایک عورت کو ہم نے مدد کی تھی، تو وہ غصہ ہو کے آفس میں آ گیا اور میں بیٹھی ہوئی تھی اور وہ بندوق لے کے آ گیا اور اس نے مجھے کہا کہ اس کو آپ ایک وارننگ سمجھیے اور اگلی دفعہ جو ہے یہ وارننگ نہیں ہوگی۔ تو اس کے بعد، یہ 4 سال پہلے کا حادثہ ہے، تو اس کے بعد ہم نے، ہمارے جو بورڈ آف ڈائریکٹرز ہیں، انہوں نے ڈیسائڈ کیا کہ فیصلہ کیا کہ یہ آرگنائزیشن جو ہے اس کو آفس کی ضرورت نہیں ہے، کیونکہ بہت خطرہ ہے اس کام میں، کیونکہ جن عورتوں کی ہم مدد کر رہے ہیں وہ جو ان کو ابیوز کیا جاتا ہے، تو عام طور پہ ان آدمیوں کے پاس جو ہے گنز ہوتی ہیں، پسٹلز ہوتی ہیں، تو کافی خطرناک کام ہے یہ، اور کافی مجھے ڈیتھ تھریٹس اور ای میلز اور میرے گاڑی کے ٹائر جو ہیں وہ چھری سے کاٹ دیے گئے ہیں، کافی کافی کچھ ہوا ہے۔ کورٹ میں جب یہ لوگ ملتے ہیں، ایک دو دفعہ کسی نے مجھے جو ہے دھمکی دی پرسنلی، پھر ای میل میں دھمکی آئیں، تو یہ کافی خطرناک کام ہے۔ تو ہمارا ماڈل بالکل ہم نے الگ سے بنایا ہے، بہت ہی ہٹ کے۔
لیکن اس سے پہلے کہ ہم مزید تفصیل میں آپ کی نو مور ٹیئرز کی بات کریں، کچھ ہمارے سننے والوں کو یہ تو بتائیے کہ اس کا، یہ جو نو مور ٹیئرز ہے، اس کا آغاز کب ہوا اور کیا چیز تھی جس نے آپ کو اتنا متحرک کیا کہ آپ ایک ایسا اتنا بڑا ادارہ بنا ڈالیں؟
تو پاکستان میں میری پیدائش ہوئی اور میں 12 سال کی عمر تک کراچی میں تھی، اور وہاں پہ میں نے ہر وقت یہ دیکھا کہ کسی نہ کسی عورت کے ساتھ ظلم ہو رہا ہے، کسی نہ کسی کے ساتھ، بچے کے ساتھ جو ہے ابیوز ہو رہی ہے، اور ہمارے اپنے گھر میں جو ہیں، جو میری ممی کے جو دوست ہوتی تھیں وہ آتی تھیں، تو ان کو جو ہے چوٹیں لگی ہوئی ہیں، اور کہا جا، مجھے بتایا جا رہا ہے جب میں 6 سال کی تھی کہ یہ سیڑھیوں سے گر گئیں، تو یہ سیڑھیوں سے گرنے والا جو، یہ جو ایک ایکسپریشن ہے، یہ تو پوری دنیا میں ہم سنتے آ رہے ہیں، اور یہ ڈومیسٹک وائلنس کو چھپانے کے لیے یہ کہا جاتا ہے کہ سیڑھیوں سے گر گئیں۔ تو میں بچپن سے، اور پھر خود جب میں 5 سال کی عمر کی تھی اور 9 سال کی عمر کی تھی، تو میں خود جو ہوں انفارچونیٹلی وکٹم تھی سیکچوئل ابیوز کی، ہمارے جو گھر میں جو خانسامہ تھا उसके साथ। तो मैं इतना बुरा देखा बचपन की उम्र से, छोटी सी उम्र से, कि मैंने ये फैसला किया जब मैं इंडिया में भी रह रही थी, इंडिया में मैं 9 साल गुजारे हैं, वहाँ पे भी रह रही थी, तो मैंने देखा कि वहाँ पे भी कितने जुल्म हैं। अभी तक जो है जहेज के ऊपर लोगों को जलाया जा रहा है, अभी तक लोगों को मारा जा रहा है, बच्चों के साथ बुरी हरकतें की जा रही हैं, और कोई इसके बारे में कुछ आगे हो के बात नहीं करना चाहता है। लोग घबराते हैं, पता नहीं क्यों हमारा ये दिमागी ऐसा तवाजन है कि हम लोग इस टॉपिक पे बात नहीं करना चाहते। तो मैंने जब कॉलेज ख़त्म किया यहाँ पे, मैंने फैसला किया कि मैं एक इदारा शुरू करूँगी औरतों और बच्चों के लिए जिनके साथ जो फिजिकली अब्यूज़ हुए हैं और सेक्चुअली अब्यूज़ हुए हैं। तो फिर हमने 2006 के नवंबर में इसको जो है रजिस्टर किया, और माशाल्लाह हम लोग जब से 10 साल से जो हैं काफी लोगों की मदद कर चुके हैं।
तो अमेरिका में जहां इंसानी हकूक का इतना बहुत ख्याल रखा जाता है, ख्वातीन के साथ और बच्चों के साथ तशद्दुद हो, ये समझना आम लोगों के लिए जरा मुश्किल होगा। तो किस किस तरह के वाकयात आप देख चुकी हैं और फिर किस किस अंदाज में आपने उनकी मदद की?
देखें, प्रॉब्लम ये है कि लोग जो हैं, जब औरतें दूसरे मुल्कों से लाई जाती हैं, हम लोग मेनली जो हैं इमिग्रेंट औरतों के साथ काम करते हैं, तो जब वो दूसरे मुल्कों के साथ लाई जाती हैं तो वो आमतौर पे तो उनको ज़्यादा करके अंग्रेज़ी भी नहीं आती है, उनको ये भी नहीं पता कि अगर वो घर से बाहर कदम निकालेंगे वो कहाँ हैं, और वो जिन लोगों पर डिपेंड कर रही हैं वो उनको अब्यूज़ कर रहे हैं, तो बहुत मुश्किल हो जाती है। तो हमने ये डिसाइड किया के जो हमारे नो मोर टीयर्स के जो ब्रोशर्स हैं, जो फ्लायर्स हैं, जो हमारी इंफॉर्मेशन है, हम डिफरेंट ग्रोसरी स्टोर्स में डालें, इंडियन, पाकिस्तानी, बांग्लादेशी, श्रीलंकन, ऐसी जगहों पे कि आप जितनी भी अब्यूज होए मगर आपको खाना पकाने के लिए तो ऑर्डर दिया जाएगा, तो आप ग्रोसरी लेने तो जाएंगी ही जाएंगी। तो आमतौर पर हमारे काफ़ी औरतें जो हैं जो कॉल करती हैं वो ग्रोसरी स्टोर में जो है हमें जो है हमारे ब्रोशर्स को ढूंढ लेती हैं, मिल जाते हैं उनको, तो उस हिसाब से वो हमें कॉल करती हैं। और पुलिस और FBI के थ्रू भी हमें बहुत सारे केसेस आते हैं, मगर इस मुल्क में पाकिस्तानी इंडियन औरतों के लिए या बांग्लादेशी साउथ एशियंस के लिए जनरली कोई बहुत कम इदारे हैं जो उनकी लैंग्वेज मतलब समझ सकते हैं, जबान भी समझ सकते हैं और कल्चर भी समझ सकते हैं, वो बहुत कम इदारे हैं, बहुत ही कम है। तो इसलिए ये नो मोर टीयर्स बहुत बहुत अहम इदारा है, बहुत जरूरी जो है ऑर्गेनाइजेशन है, क्योंकि इन औरतों के लिए कोई मदद नहीं। अच्छा, और दूसरा प्रॉब्लम ये होता है कि अगर आप उनके वालदैन को कॉल करें इंडिया पाकिस्तान में, तो वो उनकी गुर्बत इतनी है कि वो कहते हैं भाई हमें 3 और बच्चियों की शादी करनी है, हमारी बेटी को कौन निभाए। तो जब वो कहते हैं उसको वापस नहीं भेजो, तो हमारा काम ये, हमारा फर्ज ये है कि हम इस बच्ची को, इस लड़की को यहाँ पे अपने बलबूते पे, अपने पैरों पे खड़े करें। तो वो काफी चैलेंजिंग हो जाता है, मगर माशाल्लाह अल्लाह का शुक्र है कि हमने काफी सक्सेस पाया इस काम में और काफी औरतों की मदद की है। बल्कि जो पहली औरत की मदद की थी वो तो अब PhD फार्मेसी में, फार्मास्यूटिकल्स में काम कर रही है, उसको हमने कॉलेज के थ्रू उसके लिए पैसे और ये सब एजुकेशन हमने कवर की थी।
अच्छा, तो बताइए हमारे सुनने वालों को कि क्या क्या सहूलतें आप फराहम करती हैं, और एक तो आपने बता दिया कि ग्रोसरी स्टोर पर आपके नंबर रखे हुए होते हैं तो वो ख्वातीन आपसे रब्ता कर लेती हैं, लेकिन आपने कहा कि पुलिस, FBI और होमलैंड सिक्योरिटी भी आपके साथ तआवुन करती है। तो जब पुलिस, FBI, होमलैंड सिक्योरिटी के नाम आते हैं तो एक आम अमरीकी भी ज़रा झिझकता है और उनसे रब्ते के तस्वुर से ज़रा खौफजदा हो जाता है, लेकिन आपने उनको अपने मिशन में शामिल किया, कैसे?
तो वो जो है जब भी कोई इंसिडेंट होता है, कोई हादसा होता है जहाँ किसी औरत को मारा पीटा गया है, या कोई बच्ची या लड़का, छोटा बच्चा जो है फिजिकली और सेक्सुअली अब्यूज हुआ है, हम लोग ह्यूमन ट्रैफिकिंग करते हैं। ह्यूमन ट्रैफिकिंग का मतलब ये है कि आप किसी को किडनैप करके उसको जो है इधर उधर बेचें सेक्स के लिए। तो हम लोग वो बच्चियों और लड़कों की भी मदद करते हैं। तो इसमें जो है डिपार्टमेंट ऑफ होमलैंड सिक्योरिटी आता है, इसमें FBI आता है। हमारे पास कोई ऐसी चीज नहीं है जो हम नहीं ऑफर करते। तो जब आम तौर पे हम औरतों को मिलते हैं हादसे के बाद, तो उनके पास कुछ भी नहीं होता है, ना पैसे होते हैं, सिर्फ उनके जिस्म पे जो कपड़े होते हैं बस वही होते हैं। तो हम उनको जो है, हमारे पास माशाल्लाह कोई 20 या 25 ऐसे खानदान हैं, ऐसी फैमिलीज हैं जो इन औरतों को जो है पनाह देते हैं 3 महीने के लिए। और जब ये फैमिलीज के पास ऑलरेडी कोई होता है तो हम होटल्स इस्तेमाल करते हैं, वहाँ पे हमें बहुत अच्छा डिस्काउंट मिलता है, काफ़ी कम पैसे में वो उन औरतों को और बच्चों को रखते हैं, 2-2 हफ्ते रखते हैं, फिर हम तब तक हमें कोई फैमिली मिल जाती है। अब इस दौरान जब ये फैमिली इनको रखती है तो हम इनको इमिग्रेशन लॉयर प्रोवाइड करते हैं, इनको हम मेडिकल असिस्टेंस प्रोवाइड करते हैं, डेंटिस्ट, आई डॉक्टर, ड्राइविंग लेसन्स, मतलब जो भी दुनिया की कोई ऐसी चीज नहीं है जो हम नहीं प्रोवाइड करते. हमारा मकसद ये है कि आप किसी को 2 महीने या 3 महीने के लिए सिर्फ एक कमरा और बिस्तर नहीं दें, उनको आप सिखाएं कि आप अपने बलबूते पे, अपने पैरों पे कैसे खड़े हो सकते हैं. ये हमारा जो है मिशन है, पूरा हमारा मकसद है इस इदारे का.
तो फिर आपने कहा कि फंडिंग के लिए जाहिर है कोई बाकायदा डोनर्स आपके पास नहीं है, तो फंडिंग कैसे होती है इदारे की, और आप खुद भी तनख्वाह नहीं लेती और ना ही कोई कारोबार करती हैं, जो करती थी वो भी छोड़ दिया कि आपकी मसरूफियात इन खवातीन के साथ बढ़ गई. तो पहले तो बताइए कि आपका अपना गुजारा कैसे होता है, और फिर ये बताइए कि इदारे की फंडिंग कैसे होती है, फिर कि इतनी होती है कि आप हर खातून को इतना कुछ दे देती हैं.
माशाल्लाह 3 घर हैं जो मैंने किराए पे उठाए हुए हैं.
अच्छा.
तो वो जो किराया है महीने का, उससे मेरी जिंदगी कट रही है पिछले 10 साल से.
अच्छा.
और जहाँ तक इनका डोनर्स का सवाल है, हमारे पास प्राइवेट डोनर्स हैं, जैसे शाहिद खान एक आदमी है जो यहाँ पे फुटबॉल टीम ओन करते हैं, मिशिगन में रहते हैं, वो पाकिस्तानी है और वो हमारे काफी बड़े डोनर हैं. फिर एक इंडियन आदमी है मनोज भार्गवा करके, वो भी बहुत अच्छे डोनर हैं हमारे. तो डोनर्स हमारे आमतौर पे प्राइवेट हैं.
अच्छा.
और उसी से हमारा गुजारा चल रहा है. जब ये शुरू में मैंने ये जब इनिशियली जब ये शुरू की थी, तो मैंने $300,000 अपने सेविंग्स के इसमें नो मोर टीयर्स में डाल दिए थे इसको स्टार्ट करने के लिए. तो जब 2011 में जब ये वो पैसे खत्म हो गए, तो फिर मैंने सोचा अब मैं क्या करूं. तो फिर मैं लोगों को ईमेल और खत और फोन करना शुरू हो गई कि भाई हमें डोनेशन की जरूरत है. तो माशाल्लाह हम लोग 3,002 लोगों की मदद कर चुके हैं नवंबर 2006 से अब तक.
वाह. तो ये जो डोनर्स हैं, ये कुछ तो डोनर्स मुस्तकिल हैं और कुछ ऐसे हैं कि जो नए आपको मिलते रहते हैं, और उनके लिए बाकायदा आपने कोई ट्रांसपेरेंट बनाई हुई है, बैंकिंग अकाउंट है जहां वो जमा होती है, उसकी ट्रांसपेरेंसी का क्या आप रखती हैं फिर?
तो हमारा जो है, ये वापस मैं यही बोलूंगी कि बहुत हटके इदारा है कि जहां कोई तनख्वाह नहीं लेता है. तो जो भी डोनर्स होते हैं उनको हम अपने फाइनेंशियल जो बैंक स्टेटमेंट्स हैं वो दिखाते हैं और उनको हम बताते हैं कि जो जो आप पैसे भेज रहे हैं वो पूरा एक एक पैसा जो है सिर्फ विक्टिम सर्विसेज प्रोग्राम्स में जा रहा है. तो इसका मतलब ये है कि वकील के लिए, ड्राइविंग लेसन के लिए, एजुकेशन के लिए, नर्सिंग प्रोग्राम जो है वो भी, उस पर हम काफी काफी इंसिस्ट करते हैं कि औरतें जो है नर्सिंग प्रोग्राम में जाएं. तो सारा एक एक डॉलर का हम उनको फाइनेंशियल पूरे स्टेटमेंट भेजते हैं, तो उनको बहुत कॉन्फिडेंस आ जाता है कि ये बहुत ही हटके किस्म के इदारा है कि जहाँ पे कोई तनख्वाह नहीं लेता है और सारे पैसे जो है विक्टिम्स के पास जाते हैं, विक्टिम्स के प्रोग्राम्स के लिए जाते हैं. तो इससे लोगों को बहुत कॉन्फिडेंस मिलता है.
अच्छा. और यही वजह है कि आप पर एतमाद है और आपकी जो कारकर्दगी है उनको नजर आ रही होती है और वो खवातीन उनको मालूम होता है और उनसे उनकी कभी कभी मुलाकात भी जरूर होती होगी जिनकी वो मदद कर रहे होते हैं. तो इस वजह से आपका ये जो इदारा, जो वन मैन शो है, आप अकेली हैं बेसिकली, और जो सारा दिन अपनी गाड़ी में ये जो मुतासरा खवातीन हैं और बच्चे हैं इनको लेकर, कभी तो आप किसी हॉस्पिटल में जा रही होती हैं उनके दांत की टेस्टिंग चेक कराने, कभी उनकी सेहत के लिए कुछ कर रही होती हैं, कभी उनको अदालत में लेकर जा रही होती हैं, कभी पुलिस के पास जा रही होती हैं. तो एक दिन का मसलन कल आपने क्या किया, ये शेड्यूल हमारे सुनने वालों को बताइए ताकि पता लगे कि सोमी अली किस तरह आपने इस नो मोर टीयर्स को चला रही हैं.
तो कल जो है मैं सुबह सबसे पहले जो है मैं कोर्ट में गई एक औरत को लेके. तो जब कोर्ट में जाती हैं ये औरतें, तो जब रिस्ट्रेनिंग ऑर्डर की जो इनकी हियरिंग होती है, रिस्ट्रेनिंग ऑर्डर का ये मतलब है कि वो 500 फीट आपके नजदीक नहीं आ सकते. जब कोई इंसिडेंट होता है तो हम जाके रिस्ट्रेनिंग ऑर्डर फाइल करते हैं. तो इसकी जब हियरिंग होती है तो ये औरतें इतनी डरी हुई होती हैं कि इनका कांप कांप के हालत खराब हुई भी होती है, इतनी घबराई भी होती हैं. तो मैं विक्टिम एडवोकेट की हैसियत से मैं बाकायदा इनका हाथ पकड़ के कोर्ट में जाती हूँ और इनको हिम्मत और हौसला दिलाना मेरा काम है. तो ये एक हियरिंग मेरी हो गई. उसके बाद फिर हम एक औरत को ले गए जिसके दांत बिल्कुल सड़ चुके थे क्योंकि उसका जो मियाँ है वो उसको हस्पताल और डेंटिस्ट पे नहीं ले गया. तो फिर मैं उसको एक डेंटिस्ट, हमारे जो डेंटिस्ट हैं उनके पास ले गई. इसी तरह उसके बाद एक बच्ची थी जिसका रेप हुआ था, तो उसको जो है गायनेकोलॉजिस्ट से ले गई OBGYN पे चेकअप के लिए. और उसके बाद फिर एक औरत थी जिसके 4 बच्चे थे और उनके पास खाने के लिए एक दाना नहीं था, तो उनको हम फिर ग्रोसरी कराने ले गए. तो पूरा दिन मेरा आमतौर पे इन्हीं या कोर्ट होता है या डॉक्टर होता है या हॉस्पिटल होता है, कोई ना कोई ऐसा होता है जो विक्टिम्स के साथ इन्वॉल्व होता है, क्योंकि इन लोगों को आना जाना इनको यही नहीं पता कि ये हैं कहाँ, क्योंकि इतने डिपेंडेंट होते हैं ये अपने हस्बैंड्स पे और जो इनको अब्यूज कर रहे होते हैं, कि इनको शुरू में इनका हाथ पकड़ के हमें मदद करना बहुत ही जरूरी है, वरना ये नहीं कर सकेंगे. शुरू में इनको आप गाइडेंस दे दें, थोड़ा हौसला दे दें, तो ये इतना अमेजिंग काम करते हैं. जिस तरह ये पढ़ाई करते हैं और ग्रेजुएशन करते हैं, और सबसे बड़ी खुशी की बात है ये कि ये हमेशा हमें वापस डोनेशन देते हैं. जब ये सक्सेसफुल हो जाते हैं, कामयाब हो जाते हैं, तो हमारे वेबसाइट पे एक है कि आप मंथली $20-$30 जो भी है आप 2 साल के लिए साइन अप कर सकते हैं. तो ये सारे विक्टिम्स जिनकी हम मदद करते हैं, हम कहते हैं भाई कि तुम इसको पेड फॉरवर्ड करो, इसको दूसरों की मदद करो, हमें और तुमसे कुछ भी नहीं चाहिए, बस जब तुम अपने पैरों पे खड़े हो जाओ तो तुम हमें डोनेशन दो ताकि हम और औरतों की मदद करें.
वाह, तो ये जो है खवातीन, इनको आपने कहा कि उनकी तालीम का बंदोबस्त भी करती हैं, तो क्या उनको कॉलेज में दाखिल करवाती हैं, स्कूलों में दाखिल कराती हैं, किस किस्म की एजुकेशन आप इनको फराहम करती हैं?
तो हम लोग आमतौर पर देखें, जब एक औरत इतनी ज्यादा चीजों से गुजर चुकी है, तो हम उसको ये तो इमीडिएटली ये नहीं एक्सपेक्ट कर सकते फौरन कि वो जाके जो है बीए करे या अपना मास्टर्स डिग्री करे, मगर हम नर्सिंग प्रोग्राम पे बहुत फोकस करते हैं. तो एक प्रोग्राम है जिसका नाम है होम हेल्थ एड प्रोग्राम, जो हम बीकन हिल नर्सिंग के साथ हमारा जो पार्टनरशिप है, तो उसमें आप सिर्फ $450 का वो प्रोग्राम है, आपको होम हेल्थ एड सर्टिफिकेट मिल सकता है, जिसका मतलब है कि आप एल्डरली जो बुजुर्ग लोग हैं उनका आप ख्याल रख सकते हैं, उससे आप $50-$80 एक दिन का कमा सकते हैं. तो ये प्रोग्राम पे मैं बहुत ज्यादा उनको फोकस करती हूँ कि जल्दी से हो जाता है और जल्द से जल्द इनको सर्टिफिकेट मिल सकता है और फिर वो अपने पैरों पे भी खड़े हो सकते हैं, तो इस पे हम बहुत फोकस करते हैं.
तो लेकिन उसके बाद फिर वो उनके घर बार का क्या होता है, वो कब तक किसी के घर में रहती हैं?
तो जब 2-3 महीने किसी फैमिली के यहाँ रह रही हैं और जब इनका ये कोर्स हो जाता है तो हम इनको नौकरी भी दिलवाते हैं. जब इनको नौकरी दिलवाते हैं तो इनके पास इतनी आमदनी हो सकती है कि एक छोटा सा स्टूडियो अपार्टमेंट किराए पे ले सकते हैं. तो हम इनको शुरू से आखिर तक, जब तक ये अपने पैरों पे ना खड़े हों, हम इनका हाथ नहीं छोड़ते. क्योंकि अगर आप किसी को एक कमरा एक बिस्तर दे देंगे तो उससे कुछ फायदा नहीं है. आपको उनको सिखाना पड़ेगा कि भाई अब तुम अपने बलबूते पे अपने पैरों पे खड़े हो, अपना ख्याल रखो, अपने बच्चों को पालो, क्योंकि ये जिंदगी जिस जो तुम जी रहे थे वो तो अब खत्म हो गई है और अब वापस कभी उस तरफ मुड़ के नहीं जाना.
लेकिन जब वो आप ये उनसे ये कहती हैं कि वापस कभी मुड़कर नहीं जाना, तो आपके जहन में ये ख्याल तो नहीं आता कि आपने किसी बसे बसाए घर को तोड़ दिया?
नहीं, बिल्कुल नहीं. आज तक मुझे ये ख्याल नहीं आया 10 साल में, क्योंकि जिस तरह के केसेस मेरे पास आते हैं वो इतनी ज्यादा उनके साथ बुरा हुआ होता है कि मतलब इतनी ज्यादा अब्यूज हुई होती है कि मतलब एक औरत का हाथ तोड़ दिया गया, एक औरत का, हमारे पास एक औरत थी जिसको चाकू उसके पेट में डाल दिया. तो ये तो घर तोड़ने वाली तो बात ही नहीं है. तो ऐसी मजलूम औरतें हैं जिनके साथ इतना बुरा हुआ है, इतने बुरे क्राइम्स हुए हैं.
तो ये जो होते हैं जो शौहर हैं, जाहिर है उनके साथ ये ज्यादतियां उनके शौहर करते हैं ना, यहाँ पर लाकर पाकिस्तान से या इंडिया से या साउथ एशिया के किसी, तो उनको यहाँ पर फिर आप पुलिस के हवाले करने में कोशिश करती हैं, उनको कोई सजा भी दिलवाती हैं?
हमारे पास ये केस आता है जब हादसा हो चुका होता है तो पुलिस ऑलरेडी इन्वॉल्व हो चुकी होती है. तो ये आदमी जो हैं होते हैं ये आमतौर पे ऑलरेडी जेल जा चुके होते हैं, या काफी ऐसे जो हालात हैं जिसमें इनके पास अगर बहुत ज्यादा पैसा है तो ये बॉन्ड दे के अपना जमानत दे के छूट भी जाते हैं, मैंने काफी देखा है. तो ये जो प्रॉब्लम जो मैं हमेशा देखती थी पाकिस्तान इंडिया दूसरे मुल्कों में, हमारा जो सिस्टम में प्रॉब्लम है, वो मैंने यहाँ पे भी बहुत ज्यादा ऑब्जर्व किया है कि यहाँ पे भी सिस्टम में काफी प्रॉब्लम है. तो पैसे की वजह से वो लोग निकल जाते हैं, अगर बहुत बड़ा वकील जो है वो अपने लिए हायर कर लें तो वो इन चीजों से निकल भी सकते हैं, और मैंने देखा है उनको निकलते हुए.
अच्छा अच्छा, तो जो खवातीन हैं वो दुनिया में कहीं भी हों, उनके साथ ये तशद्दुद हो रहा है, चाहे वो अमेरिका ही क्यों ना आ जाएं. तो लेकिन जब आपने देखा कि वो खवातीन अपने पांव पर खड़ी हो जाती हैं, तो क्या फिर वो अपना घर दोबारा आबाद करने की कोशिश कर सकती हैं या कर रही हैं, या उन्होंने की जो आपके पास आई खवातीन?
हमारे पास एक औरत आई थी जो इंडिया की थी, पंजाब से. और बहुत काफी पढ़ी लिखी, और उसकी शादी अरेंज मैरिज हुई थी एक कंप्यूटर साइंस के प्रोफेसर के साथ. और उसने उसके साथ इतना बुरा किया कि उसको कहा, उसको पहले बात तो उसको अपने दोस्तों को बुला के उसने कहा कि इसको रेप करो. और उसके बाद जो है फिर वो पैसे चार्ज करना शुरू हो गया इसके साथ, औरत के साथ रिश्ता कायम करने के लिए. तो वो औरत जो है उसको जब हम जो उसने जब हमें कॉल किया इंडियन ग्रोसरी स्टोर में, उसने हमारा ब्रोशर देखा, तो वो उसको हमने जब मदद की, डिवोर्स किया, सब कुछ किया, काउंसलिंग दी, थेरेपी दी, और वो जो है अब रह रही है कनाडा में. और उसने एक इतने अच्छे इंसान, इतने नेक इंसान से शादी की है, और माशाल्लाह उसका एक बच्चा है, और वो हिंदी जो न्यूज रेडियो है उस पर हिंदी न्यूज पढ़ती है, और वो हमें हर महीने $50 भेजती है. तो काफी अच्छे अच्छे भी केसेस, बहुत अच्छे अच्छे रिजल्ट्स मिले. सिर्फ जो बुरा है, मकसद ये है कि उस बुरे को आप बिल्कुल 100% अच्छा कर दें.
यानी जिसके बुरे हालात हैं उनके हालात को अच्छा कर दें, और जिसने बुरा किया है उसको उसके यानी उसके अंजाम तक पहुंचाने के लिए कोशिश करें, ताकि किसी और को जरूरत ना हो कि वो वही काम करे. कम से कम उसको देखकर उसको ये इबरत जरूर हासिल हो कि अगर वो इस तरह करेगा तो उसको भी सजा मिल सकती है. और सजा
ये भी हमारे साथ ये भी हुआ है 10 साल में, कि जो आदमी किसी औरत को हमने बचाया है, 2 साल बाद दूसरी औरत वो लेके आया है और वही अब्यूजर है और नई बीवी है उसकी. ये भी हमारे साथ हो चुका है.
अच्छा, और दूसरी बीवी भी फिर आपके पास रोती हुई आई?
हाँ बिल्कुल. तो जब मैंने उसका नाम पढ़ा तो मैंने कहा लो ये तो वही है. तो ये भी हो जाता है ना, क्योंकि वहां से शादी करके जब यहाँ ले आते हैं तो इन बच्चियों के साथ क्या होता है, ये तो माँ बाप को वहाँ इल्म नहीं है कि क्या हो रहा है इनकी बच्चियों के साथ.
तो सोमी अली, हम इस पर मजीद बात करेंगे कि जो वालदैन इस वक्त हमारा प्रोग्राम सुन रहे हैं पाकिस्तान में और जनूबी एशिया में, उनको हम बताएं कि जब वो अपनी बेटियों की, अपनी बहनों की शादियाँ बाहर सैकड़ों हजारों मील दूर करें किसी शख्स के साथ, तो कुछ ना कुछ ज़रूर देख लिया करें, कुछ ना कुछ ज़रूर मालूम कर लिया करें कि वो कहाँ जा रही हैं और उनके साथ क्या सलूक हो रहा है. और अगर उनके साथ कोई बुरा सलूक हो रहा है तो उनकी मदद के लिए ज़रूर दोबारा रابطہ करें. तो एक ब्रेक ले लेते हैं, तो ब्रेक के बाद हम इन पहलुओं पर गुफ्तगु करेंगे. वॉइस ऑफ अमेरिका वाशिंगटन के प्रोग्राम हरदम रवा है जिंदगी में हमारी आज की मेहमान हैं, यहाँ अमरीकी रियासत फ्लोरिडा में आबाद खूबसूरत चेहरे, खूबसूरत शख्सियत और एक हमदर्द दिल रखने वाली एक बाहिम्मत पाकिस्तानी अमरीकी फैशन डिजाइनर, एक ब्रॉडकास्ट जर्नलिस्ट और एक डॉक्यूमेंट्री फिल्म मेकर सोमी अली, जो गुज़िश्ता 10 साल से दुनिया भर के मुल्कों से यहाँ अमरीका आने वाली उन खवातीन की माली, कानूनी और नफसियाती मदद का बंदोबस्त कर रही हैं जो अपने शोहरों, अपने अहले खाना, अपने इर्द गिर्द या सोशल मीडिया पर मिलने वाले फरेबी अजनबियों के हाथों मुख्तलिफ किस्म के तशद्दुद का निशाना बन रही हैं, मगर जो अमरीका के कानूनी और माशरती सिस्टम से नावाकफियत की बिना पर अंग्रेजी जबान में गुफ्तगू की सलाहियत न रखने की वजह से, अपना माली बोझ खुद न उठा सकने की वजह से और अपने सकाफती अख्तार की वजह से खामोश रहने और इस तशद्दुद को बर्दाश्त करने पर मजबूर होती है. बॉलीवुड की फिल्मों की एक साबिका हीरोइन सोमी अली ने, जो खुद भी इन खवातीन की तरह कई किस्म की ज्यादतियों का शिकार हुई हैं, हकीकी जिंदगी में एक बहादुर हीरोइन का किरदार अदा करते हुए ऐसी खवातीन की मदद के लिए कायम किया है अपनी ही कई लाख डॉलर्स की बचतों से एक इदारा, नो मोर टीयर्स, जो इन खवातीन और बच्चों के बहते आंसुओं को रोकने और उन्हें अपने पाँव पर खड़ा करने के काबिल बना रहा है. हमारी मेहमान के तफसीली तस्वीरी तारुफ और इस प्रोग्राम को हमारे फेसबुक पर सोमी अली की तस्वीर के साथ हम आहंग तरीके से बराए रास्त सुनने के लिए हमारा लिंक है facebook.com/voaurdu, और हमारे दूसरे लिंक्स हैं facebook.com/hardamrawahezindagi और facebook.com/yasminjameelvoaurdu. हमारी मेहमान सोमी अली इस वक्त मौजूद हैं फ्लोरिडा से टेलीफोन पर हमारे साथ. जी, गुफ्तगू को आगे बढ़ाते हैं. सोमी अली, इससे पहले कि हम उन वालदैन की बात करें, क्यों ना हम ये जिक्र करें कि सोशल मीडिया पर जो फरेबी लोग आजकल बच्चियों को गुमराह करते हैं, खवातीन को धोखा देते हैं और फिर किसी न किसी तरह से उनको एक्सप्लॉइट करते हैं, उसके बारे में आप جو خواتین اس وقت پروگرام سن رہی ہیں ہمارا, جو ٹین ایجرز لڑکیاں اور بچیاں ہمارا پروگرام سن رہی ہیں, ان کو کیا الرٹ کریں گی؟
بہت یہ خطرناک چیز ہے بچیوں کے لیے اور چھوٹے لڑکوں کے لیے بھی, ٹین ایج لڑکوں کے لیے اور لڑکیوں کے لیے بہت خطرناک ہے. میں آپ کو ایک اپنے ہمارے کیس کا ایگزامپل دے دیتی ہوں جو ہیلپ کرے گا والدین کو سمجھنے میں کہ یہ کیا ہو رہا ہے. ایک بچی تھی 15 سال کی, اس کے ماں باپ سے لڑائی ہوئی, تو اس نے جو ہے انٹرنیٹ پہ اپنے فیس بک کے اپنے ماں کے بارے میں کہا کہ میری ماں مجھے سنتی نہیں ہے, میرا کہنا نہیں مانتی. کسی ایک عورت نے اس کو جو ہے فرینڈ کر کے, فرینڈ ریکویسٹ کر کے اس سے بات کرنا شروع کر دی. 3 مہینے تک اس عورت سے اس نے بات کی. اس کے بعد اس عورت نے اس کو کہا کہ تم اپنے گھر رات کو 3 بجے نکل آؤ اور میں جو ہوں تمہیں اپنے گھر لے جاتی ہوں اور تمہاری مدد کرتی ہوں. جب وہ بچی بھاگی اپنے رات کو گھر سے, تو یہ عورت اس کو ہوٹل میں لے گئی. ہوٹل میں ایک آدمی تھا جو اس بچی کو اس نے اتنا مارا اور اس کو جو ہے ہیروئن جو ہے وہ اس کو دے دی, اس کو انجیکٹ کر دی, اور اس کے بعد اس کو ریپ کیا. اور اس کو یہ نہیں یاد اس بچی کو کہ کتنے لوگوں نے اس کو ریپ کیا ہے. تو یہ سوشل میڈیا اتنا خطرناک ہے. فائنلی وہ جو ہے آخر کر کے وہ بھاگی ہے وہاں سے, اور اس نے جو ہے پولیس کو کال کر کے مدد حاصل کی. مگر سوشل میڈیا بہت خطرناک ہے, بہت ہی خطرناک ہے. میں والدین کو یہ ڈیفینیٹلی بولوں گی کہ آپ پلیز اپنے بچوں کو مانیٹر کریں کہ یہ کہاں جا رہے ہیں, کس سے بات کر رہے ہیں, کیونکہ آپ دیکھ نہیں سکتے کہ دوسرے اینڈ پہ کون ہے انٹرنیٹ پہ. تو
اور جو اس وقت فیس بک پر ٹین ایجرز بچے اور نوجوان ہمارا پروگرام سن رہے ہیں اور تصویریں دیکھ رہے ہیں فیس بک پر, ان سے بھی ہم براہ راست اس وقت بات کر رہے ہیں کہ اپنے والدین پر بھروسہ کیجئے. آپ کے والدین آپ کو اگر کچھ کہہ رہے ہیں تو آپ کی بھلائی کے لیے ہی کہہ رہے ہوتے ہیں. تو خدا نخواستہ اگر آپ اس طرح اجنبیوں پر بھروسہ کرنے لگیں گے تو کسی نہ کسی مشکل میں ضرور پھنس جائیں گے. تو وہ احتیاط کریں, سوشل میڈیا پر, فیس بک پر یا دوسرے جو بھی چینلز ہیں اویلیبل, ان پر کسی سے رابطہ کرنے کے لیے یا براہ راست ملاقات کرنے کے لیے تھوڑی سی احتیاط ضرور کریں. اچھا, اب ہم بات کریں گے کہ آپ نے ابھی کہا تھا کہ والدین کو ہم کچھ آگاہ کریں گے کہ جب وہ اپنی بچیوں کو, اپنی بہنوں کو, اپنی بیٹیوں کو دوسرے ملک میں ہزاروں میل دور بھی آئے ہیں کسی کے ساتھ, تو کیا کریں, کیسے پتہ لگے؟ وہ تو یہاں ہیں تو ان کو کیسے پتہ لگے گا؟
آپ اپنی بچی کو کال کریں, ان کے ساتھ ہر وقت رابطہ قائم رکھیں اور ان سے پوچھیں کہ ان کا گھریلو, ان کی زندگی کس طرح گزر رہی ہے. آپ اپنی بچی کی آواز سے سمجھ جائیں گے کہ جب وہ دکھی ہے تو یہ عام طور پہ, اور آپ ان کو حوصلہ دیں کہ آپ واپس آ سکتے ہیں. عام طور پہ ہمارا یہ بہت بڑا مسئلہ ہے کہ جب ہم کال کرتے ہیں پاکستان, انڈیا, بنگلہ دیش, کہیں بھی, کہ بھائی آپ کی بیٹی کے ساتھ ظلم ہو رہا ہے, تو ہمیں ہمیشہ یہ کہا جاتا ہے کہ اس سے بولو نبھائے. تو کیونکہ ہمارے پاس 3 اور بچیاں ہیں جن کی ہمیں شادی کرنی ہے, تو یہ تو بالکل غلط طریقے کا, یہ جو تھاٹ پروسیس ہے یہ بالکل غلط طریقے کا ہے. یہ آپ کسی بچی کو, آپ اپنی بیٹی کو, اپنی اولاد کو آپ کیسے کسی ایسی زندگی میں بھیج سکتے ہیں اور اس کو مجبور کر سکتے ہیں جہاں اس کے ساتھ روز ظلم ہوا جا رہا ہے. تو یہ میں والدین سے درخواست کروں گی کہ اگر آپ کی بچی آپ کو فون پہ کہہ رہی ہے کہ میری زندگی یہاں پہ خوش نہیں ہے, تو آپ اس کو حوصلہ دیں, اس کا ساتھ دیں. اور آپ کا فرض بنتا ہے اپنی اولاد کا خیال رکھنا, اپنی اولاد کو پیار کرنا اور اس کو واپس بلانا اور اس کو پناہ دینا.
اور ایسے ادارے ہر جگہ موجود ہوتے ہیں. امریکہ میں جگہ جگہ شیلٹر ہومز ہیں جو ایسی خواتین کے لیے جن پر تشدد ہو رہا ہے کام کر رہے ہیں. آپ کا ادارہ ذرا منفرد انداز سے کام کر رہا ہے, لیکن یہاں امریکہ میں اور جتنے بھی ترقی یافتہ ملک ہیں وہاں اگر آپ نے اپنی بچیوں کو بیاہا ہے تو وہاں پر یہ انتظام موجود ہے. تو وہ اب تو سب کچھ آن لائن سب کچھ موجود ہے, تو وہ ان کے تھرو بھی مدد لے سکتے ہیں.
ہاں بالکل, ہاں بالکل. یہاں امریکہ میں بہت اچھے اچھے ادارے ہیں. سہارا کر کے ہے ایک, میامی میں سخی ہے, چیتنا ہے, بہت اچھے اچھے ادارے ہیں جو آپ کو فلی طرح ہر سروس پرووائڈ کریں گے اور آپ کی 100% مدد کریں گے. تو میں ڈیفینیٹلی انکریج کروں گی کوئی بھی عورت, کوئی بھی بچی جو ابیوز کا گزار رہی ہے زندگی, وہ پلیز کال کرے. انٹرنیٹ پہ یہ نمبرز بھرے ہوئے ہیں.
तो इस वक्त तो पहले आप अपना अपना लिंक बता दीजिए कि इस वक्त जो लोग हमारा प्रोग्राम सुन रहे हैं, ऐसी ख़वातीन हमारा प्रोग्राम सुन रही हैं दुनिया भर में कहीं भी हैं और वो किसी भी किस्म का मशवरा लेना चाहती हैं या आपकी मदद लेना चाहती हैं, अमेरिका में हैं या पाकिस्तान में हैं, तो आप अपने फेसबुक का और अपनी वेबसाइट का लिंक इस वक्त उनको बता दीजिए, जिसे हम प्रोग्राम के बाद अपने फेसबुक पेजेस पर भी पोस्ट कर देंगे, ताकि अगर हमारे इस प्रोग्राम के तवस्सुल से किसी बच्ची को या किसी लड़की को या किसी खातून की कोई मदद हो सकती है, कोई उम्मीद नजर आ सकती है, तो वो उसको हासिल हो सके। तो बताइए।
हाँ बिल्कुल बिल्कुल, हमें कॉल करें। हमारा वेबसाइट का जो है URL है nomoretearsusa.org, nomoretearsusa.org, और जो हमारा क्राइसिस लाइन का फोन नंबर है वो है 954-324-7669, और हम फेसबुक पे हैं नो मोर टीयर्स यूएसए के नाम से।
तो और अगर वो आपसे रابطہ करेंगे, अगर आप उनकी खुद मदद नहीं कर सकेंगे तो एटलीस्ट आप उनको रहनुमाई जरूर कर सकेंगे कि वो कहाँ इस वक्त, अगर वो जिस जगह पे मौजूद हैं वहाँ उनको किस तरह कोई मदद हासिल हो सकती है।
हाँ 100%, क्योंकि हर शहर में, हर स्टेट में, अमरीका में कोई ना कोई ऐसा इदारा है जो साउथ एशियंस की मदद करता है।
अच्छा, ये तो बात हुई अमेरिका में जो आप कर रही हैं। इस मसले के हल के लिए यहाँ अमेरिका में, जैसे कि हमने बताया और आप भी बता रही हैं, पुलिस है, FBI और होमलैंड सिक्योरिटी जैसे इदारे मौजूद हैं जो आपके साथ भी तावुन करते हैं, और जाहिर है दूसरे शेल्टर होम्स के साथ भी तावुन करते हैं। लेकिन पाकिस्तान और जनूबी एशिया के दूसरे मुल्कों की खवातीन की जिंदगियों से तशद्दुद दूर करने के लिए कौन कुछ करेगा? हुकूमती सतह पर क्या होना चाहिए? क्या सिर्फ शेल्टर होम्स वहाँ मौजूद हैं, लेकिन क्या सिर्फ शेल्टर होम्स बना देना ही काफ़ी है?
देखिए, मुझे बहुत दुख होता है ये कहते हुए कि हमारा जो माशरा है, हमारे जो थिंकिंग है, जो कल्चर है, जब तक वो नहीं बदलेगा ये जुल्म होते रहेंगे और ये सालों से हो रहे हैं, और ये इसको आप नॉर्मल करार देंगे तो ये जुल्म होता रहेगा। ये एबनॉर्मल चीज़ें हैं, किसी औरत, किसी बच्ची, किसी बच्चे के साथ जुल्म करना, चाहे वो फिजिकल अब्यूज हो या सेक्सुअल अब्यूज हो या वर्बल अब्यूज हो या फाइनेंशियल अब्यूज हो, ये गलत है, बिल्कुल गलत है। और हमारे प्रॉब्लम ये है कि आप हमारे करप्शन इतनी हाई है, तो जब तक ये करप्शन कम नहीं होगी और लोग जो हैं अपने आप को सुधारेंगे नहीं, तब तक ये प्रॉब्लम चलता रहेगा। तो हमारा, मेरी सबसे ज्यादा शिकायत हमारे कल्चर से है, और हमारे कल्चर को बदलना चाहिए। औरतों को इज्जत मिलनी चाहिए, औरतों को इक्वल अपॉर्चुनिटी, इक्वल राइट्स होने चाहिए। जब तक ये नहीं होगा ये जुल्म जारी रहेंगे,
तो इसको दूर करने
मेहनत की जरूरत है।
हाँ, तो हुकूमती सतह पर आप समझती हैं कि वहाँ इतना काम हो रहा है कि ये खवातीन जो हैं ये अपने अपने मसाइल को हल कर सकें, अपने तशद्दुद से दूर भाग सके?
बहुत ज्यादा लोग नहीं है जो काम कर रहे हैं, जो जिनको मैं बहुत ही अहम समझती हूँ, जैसे असमा जहांगीर हैं, जैसे बीना सरवर हैं, जो रिपोर्टर हैं, जो जर्नलिस्ट हैं, इन लोगों ने इतना शानदार काम किया, इतनी मेहनत की है औरतों के लिए। असमा जहांगीर तो मेरी हीरो हैं, उन्होंने इतना काम किया है, मगर अभी भी ये काफ़ी नहीं है। हमें और लोगों की ज़रूरत है, औरतों की ज़रूरत है, आदमियों की ज़रूरत है, जो इसके खिलाफ नारा लगाएं, इसके खिलाफ मतलब बोलें कि ये गलत है। और प्रॉब्लम यह है कि करप्शन, जितना करप्शन होगा उतना ही जुल्म होगा। हमारे माशरे में करप्शन बहुत है, अकाउंटेबिलिटी नहीं है, आप कोई कॉन्सिक्वेंसेस नहीं है। आप जुल्म करें, जुर्म करें, तो आप जो है निकल सकते हैं जमानत से, अगर आपके पास पैसे हैं, या आपको पुलिस ऑफिसर जो है सीरियस नहीं लेते, और आपको, अगर आप पुलिस में जाएं कंप्लेन करने के लिए, तो वहां आपको ह्यूमिलिएट करते हैं, आपसे गंदे गंदे सवाल पूछे जाते हैं बजाय आपको, आपकी मदद करने।
और ऐसा यहाँ भी होता है?
यहाँ इतना नहीं होता है।
अच्छा।
यहाँ सिस्टम में डेफिनेटली गड़बड़ है, 100% गड़बड़ है, मगर पुलिस वाले जो हैं वो ख्याल रखते हैं और वो सुनते हैं औरतों का।
अच्छा, तो आप क्या कहेंगे कि पाकिस्तान का जो मीडिया है उसका क्या किरदार होना चाहिए इस लानत को ख़त्म करने के लिए, कि ख़वातीन पर हाथ उठाना बंद किया जाए, बच्चों पर हाथ उठाना बंद किया जाए, उनके साथ दूसरी किस्म की ज्यादतियों को बंद किया जाए?
हमारे, पता नहीं, मुझे समझ नहीं आता है, जब से मैं बचपन से मैं ये सोचती आ रही हूँ, अपने टीनेज ईयर्स में भी मैं ये सोचती आ रही हूँ कि लोग इस मौजू पे बात करने से इतना घबराते क्यों हैं? क्या ऐसी चीज़ है जो इस मौजू से वो घबराते हैं और बोलते नहीं हैं? ये इतना अहम सब्जेक्ट है कि आप देखें, अगर आप किसी बच्चे को फिजिकली और सेक्चुअली अब्यूज कर रहे हैं, तो वो बड़ा होके एक टूटा हुआ इंसान बनेगा। اور وہ پھر جب وہ بچے پیدا کرے گا تو اس کے بچے جو ہیں ٹوٹے ہوئے ہوں گے. تو یہ آپ پوری جنریشن کو خراب کر رہے ہیں. تو یہ بہت اہم سبجیکٹ ہے اور لوگوں کو اس کے اوپر بات کرنے سے ڈرنا نہیں چاہیے, خوف نہیں کرنا چاہیے اس کو. میں مجھے کافی عرصہ لگا, میں نے 2 سال پہلے اپنے بچپن کے ہاتھ سے جو ہیں کسی میڈیا کو بتایا, مجھے بہت وقت لگا, مگر میں اس بات سے بہت بہت پراؤڈ ہوں کہ میں نے فائنلی یہ بولا میڈیا میں کہ میرے ساتھ جو ہوا تھا بچپن میں. مگر یہ ہمارے میڈیا کو, پاکستانی میڈیا کو ہمت چاہیے, حوصلہ چاہیے اور یہ ایکسپوز کریں ان چیزوں کو, اس کے بارے میں فریلی بات کریں, ڈسکشن ہونے چاہیے, فورمز ہونے چاہیے. اس کو جب تک ہائی لائٹ نہیں کیا جائے گا اس ایشو کو, یہ جاری رہیں گے ہمیشہ.
اور اسی سلسلے میں آپ نے خود بھی فلمیں بھی بنائی, آپ خود ایک ڈاکومنٹری فلم میکر ہیں اور آپ نے مختارہ مائی پر ایک فلم بنائی تھی, ڈاکومنٹری فلم جس کو بڑا سراہا گیا. کچھ بتائیے کہ وہ فلم آپ نے کب بنائی تھی اور کیسے اس کو لوگوں نے سراہا اور کہاں کہاں تک اس کی پذیرائی ہوئی.
میں نے مختار مائی کی کہانی پڑھی تھی نیو یارک ٹائمز میں, اخبار میں, اور میں نے جب پڑھی تو میں بالکل رونا شروع ہو گئی کہ اس عورت کے ساتھ کیا ہوا ہے, مگر اس نے کیا کیا, اس کو کیسے اس نے برائی کو پلٹ کے اسکول بنایا اور اس اسکول میں ان لوگوں کو, بچوں کو داخلہ دیا جنہوں نے ان کا ریپ کیا تھا. کیونکہ ان کا کہنا یہ تھا مختار مائی کا کہ میں یہ نہیں چاہتی کہ یہ بچے بڑے ہو کے وہی کریں جو ان کے ماں باپ نے کیا تھا. اس سے زیادہ مطلب امیزنگ عورت میں تو آج تک اپنی زندگی میں نہیں دیکھی, اور یہ 100% میں جو ہوں ان کو سلام کرتی ہوں, ان کو سلوٹ کرتی ہوں. انہوں نے جو جو کیا ہے عورتوں کے لیے اور بچوں کے لیے, اسکولز بنایا, کیا 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 ہے. تو یہ ایک آرگنائزیشن ہوا کرتی تھی انا, میں نے ان کے لیے والنٹیئر کیا وہاں پہ. جب مختارن مائی آئیں تو ان کے پورے یو ایس میں ان کے ساتھ میں گئی اور ان کے اوپر میں نے ایک چھوٹی سی فلم بنائی جس کا نام تھا آئی کین سروائیو. تو وہ ان کی زندگی کے اوپر تھی, ان کے ساتھ جو حادثہ ہوا تھا اور انہوں نے اس کو کیسے نیگیٹو کو کیسے پازیٹو میں بدلا. تو وہ فلم جو ہے ہلری کلنٹن کے جو بینیفٹ میں تھی, جس میں ہلری کلنٹن نے ان کو اوارڈ دیا, اس بینیفٹ میں یہ فلم ایئر ہوئی تھی
جب وہ سینیٹر تھی ہلری کلنٹن.
جی بالکل.
اچھا. تو اور اس میں ظاہر ہے کہ آپ کا بھی کنٹریبیوشن ہے کہ آپ نے اس کو ہائی لائٹ کیا, ایک اتنے بڑے تشدد کا جو حصہ بنی تھی اس خاتون کو آپ نے ہائی لائٹ کیا. تو گویا اس خرابی کو آپ نے دنیا تک پہنچایا, پوری دنیا تک پہنچایا کہ کسی کے ساتھ کیا زیادتی ہوئی. تو اس وقت جو ہمارا پروگرام سن رہے ہیں وہ مرد جو اپنی گھر کی خواتین کے ساتھ مار پیٹ کرتے ہیں اور انہیں ذہنی اور نفسیاتی تشدد کا نشانہ بناتے ہیں, کیوں نہ آپ ان سے کچھ کہیے, ان سے درخواست کیجیے ان کو کہ وہ نہ کریں ایسا.
میں ان سے یہ کہوں گی, میں ان سے التجا کروں گی کہ آپ اپنے ضمیر میں جھانکیے اور آپ اپنے آپ کو یا تو کسی سائیکالوجسٹ کے پاس لے کے جائیے اور مدد مانگیے. آپ ظاہر ہے عورت جو ہے کمزور ہے مرد سے فزیکلی, تو اگر آپ فزیکلی کسی عورت کو ہرٹ کر رہے ہیں, اس کو نقصان پہنچا رہے ہیں, تو ظاہر ہے وہ آپ سے نہیں جیت سکتی ہے. اور یہ کوئی بہت مطلب بریوی
بہادری نہیں ہے,
ہاں کوئی بہادری نہیں ہے جب آپ کسی عورت کے اوپر ہاتھ اٹھا رہے ہیں. یہ میرے حساب سے تو بہت کمزوری ہے اور یہ بہت دکھ کی بات ہے. تو جو بھی کوئی بھی آدمی جو ایسا کر رہا ہے, میں التجا کروں گی کہ آپ جا کے مدد مانگیں, اپنے ضمیر میں جھانکیں, اپنے خدا سے پوچھیں کہ آپ یہ کیا کر رہے ہیں, اپنے خدا سے معافی مانگیں اور اس عورت کو ایسے ان کے اوپر ظلم نہ کریں. بالکل.
اور وہ خواتین بھی جو روایتوں میں جکڑی ہوئی ہیں اور جیسا کہ ہم نے بھی گفتگو کی کہ وہ چاہتی ہیں کہ گھر نہ ٹوٹے, نبھا دیں اس رشتے کو, ان کو کیا کہیں گی کہ وہ کس طرح اپنی آواز کو اٹھائیں اور کم از کم کوشش تو کریں اس ظلم سے بچنے کی, اس تشدد کو روکنے کی جو ان پر کیا جا رہا ہے. اور وہ اس تشدد کا اثر پھر یہ بتائیے ان بچوں پر کتنا پڑتا ہے جو اپنی ماں کو پٹتا ہوا دیکھتے ہیں, روزانہ پٹتا ہوا دیکھتے ہیں, لہو لہان دیکھتے ہیں, ان کے ہاتھ پاؤں کو ٹوٹتا ہوا دیکھتے ہیں, ان پر کیا بیتتی ہے اور ان کا مستقبل پھر کیا, اور پوری جنریشن کا, ایسی جنریشن کا مستقبل پھر کیا ہوگا.
دیکھیں اس کے اوپر تو بہت سارے اسٹیٹسٹکس آ چکے ہیں کہ جو بچے ایسے گھر میں پلے بڑے ہوں جہاں بہت زیادہ وائلنس ہو, بہت زیادہ ابیوز ہو, اور وہ اپنے ماں کو جو ہے پیٹتے ہوئے دیکھ رہے ہیں اور ان کو ابیوز ہوتے ہوئے دیکھ رہے ہیں, وہ لڑکے جو ہیں بڑے ہو کے, سب نہیں مگر یہ اسٹیٹسٹکس ہیں کہ کوئی فیصدی ایسے ہوتے ہیں جو لڑکے ہوتے ہیں, وہ جب ان کی شادی ہوتی ہے تو وہ سمجھتے ہیں کہ عورت کو مارنا ٹھیک ہے کیونکہ وہ یہ بچپن سے دیکھ رہے ہوتے ہیں. جو لڑکیاں ہیں وہ یہ سمجھتی ہیں کہ ان کی جب شادی ہو تو ان کا ہسبینڈ اگر ان کا میاں ان کو مار رہا ہے تو یہ ٹھیک ہے کیونکہ میری ماں بھی مار کھاتی تھی. تو یہ اتنا غلط ہے, اتنا غلط ہے کہ آپ ان بچوں کو یہ سکھا رہے ہیں کہ مار پیٹ یہ نارمل ہے, اور ان کو آپ صحت مند انوائرمنٹ میں مطلب ان کو آپ پال نہیں رہے ہیں, یہ بچوں کو آپ ختم کر رہے ہیں, ان کا دماغی توازن بالکل ختم ہو جائے گا. اور پھر ایسے بچے کیا کرتے ہیں, وہ ڈرگز میں شامل ہو جاتے ہیں, غلط غلط دوست بناتے ہیں, کیونکہ وہ کسی طرح ان چیزوں سے بھاگنا چاہتے ہیں دماغی طور پہ. اور ان کے لیے یہی ایک آسرا رہتا ہے کہ وہ ڈرگز میں شامل ہو جاتے ہیں. تو یہ آپ نبھا رہے ہیں اور گھر کو بنا نہیں رہے ہیں, آپ اپنی بچوں کی زندگی برباد کر رہے ہیں. تو اگر آپ اپنے بچوں سے محبت کرتے ہیں, پیار کرتے ہیں, تو آپ ان کے لیے, اگر اپنے لیے نہیں تو ان کے لیے آپ ان چیزوں کو برداشت نہ کریں, اور کال کریں اداروں کو اور مدد مانگیں, اور جو انسان آپ کو دکھ پہنچا رہا ہے اس سے آپ بالکل دور ہو جائیے.
اور معاشرے کو بھی چاہیے کہ اگر کوئی خاتون اس طرح کا کوئی قدم اٹھاتی ہے تو اس پر باتیں بنانا, جب تک کہ اس کی تصدیق کرنا, اس کو برا سمجھنا کہ اس نے اپنا گھر چھوڑ دیا, یہ بھی تو ایک ایٹیچیوڈ ہے نا پورے معاشرے کا, جو اس عورت کو روکے رہتا ہے کہ وہ اپنی آواز کو دوسروں تک نہ پہنچائے اور خاموش رہے.
ہاں, یہ بہت زیادہ پرابلم ہے. یہ واپس وہی بات ہو گئی کہ ہمارا معاشرہ جب تک اس کا تھاٹ پروسیس نہیں, اس کی تھنکنگ, اس کی سوچ نہیں بدلے گی, تو یہ پرابلم ہمیشہ جاری رہے گا. ہمیں اتنا کام کرنا ہے اس ٹاپک پہ, اتنا کام کرنا ہے اور معاشرے کو. اور دوسری بات, اگر آپ کے پڑوس میں آپ کو پتا ہے کہ ایک عورت جو ہے مار کھا رہی ہے اور اس کے ساتھ ظلم ہو رہا ہے, تو آپ دوسری طرف کیسے دیکھ سکتے ہیں؟ آپ اس میں انوالو ہوئیں. یہ ہمارے قرآن میں لکھا ہے کہ لوگوں کی مدد کرو, یہ حضور صلی اللہ علیہ وسلم کا یہ ہمیں آرڈر ہے کہ آپ دوسروں کی مدد کریں. تو آپ اپنے مذہب کے لحاظ سے, اسلام کے لحاظ سے آپ کا فرض بنتا ہے کہ جہاں پہ ظلم ہو رہا ہے آپ اس کی مدد کریں. جو منہ پھیر لیں وہ زیادہ گناہ ہے. تو یہ بہت امپورٹنٹ چیزیں, ہمارا منہ پھیرنا سب سے غلط بات ہے, ہمیں ڈیفینیٹلی انوالو ہونا چاہیے.
اور یہ مدد وہ کس طریقے سے کریں یہ ان کے اپنے حالات پر ہے کہ وہ کس طریقے سے ان خواتین کی مدد کریں کہ برا بھی نہ لگے اور کام بھی ہو جائے. یہ ظاہر ہے کہ ٹیکنیکلی ایک مشکل کام تو ہے, لیکن انہیں کرنا تو چاہیے نا. اور کم از کم میں نے تو آج کے پروگرام کے شروع میں یہی کہا کہ وہ اس بارے میں سوچیں ضرور. آپ یہ تو بتائیے کہ ہمیں اس بارے میں کم از کم آگاہی ہونی چاہیے کہ اگر آپ کے پڑوس میں یا آپ کے جاننے والے ایسے ہیں جہاں آپ دیکھ رہے ہیں کہ یہ ظلم ہو رہا ہے, تو کم از کم پہلی چیز تو یہ ہے کہ کسی نہ کسی کو تو بتائیں کہ اس کے ساتھ یہ زیادتی ہو رہی ہے, وہ اگر عورت خود نہیں بتا رہی تو.
بالکل. اور دوسرے ادارے پاکستان اور انڈیا میں ہیں ادارے عورتوں کے لیے. اگر آپ عورت سے بات نہیں کر سکتے تو اس کو ایک چھوٹا سا آپ پرچی پہ اس جگہ کا نام اور نمبر ہی لکھ کے دے دیں. اگر آپ بات نہیں کر سکتے, انوالو نہیں ہونا چاہتے, شامل نہیں ہونا چاہتے ان چیزوں میں, تو ایک پرچی دے دیں. جب وہ اکیلی ہو, آپ کو پتا ہے کہ اس کے دروازے کے نیچے ڈال دی کہ بھائی اس نمبر پہ آپ کال کر کے مدد کر سکتے ہیں. مگر جب تک لوگ منہ پھیرتے رہیں گے یہ ظلم ہوتے رہیں گے, کیونکہ ایک عورت اکیلی بہت مظلوم ہوتی ہے جب وہ ابیوز کے گو تھرو ہو رہی ہوتی ہے, تو اس کے لیے دوسرے لوگوں کا مدد کرنا اور شامل ہونا بہت لازمی ہے, ورنہ وہ نہیں کر سکے گی اکیلے.
بالکل. اور لیکن آپ وہ خاتون ہیں جو اکیلے ہی ایک اتنا بڑا ادارہ چلا رہی ہیں, اور ون مین شو ہے آپ کا, اور 3,000 سے زیادہ خواتین اور بچوں کو آپ اس نوبت تک, یعنی اس اچھی مقام تک لا چکی ہیں کہ وہ اپنے پاؤں پر کھڑے اور اچھے اچھے ماشاء اللہ اب عہدوں پر بھی پہنچنے کی کوشش کر رہی ہیں. اور آپ کو اس سلسلے میں ایوارڈس بھی ملے, تو کچھ تھوڑا سا تذکرہ ہم اس کا بھی کر دیں کہ کون کون سے آپ کو ایوارڈس مل چکے ہیں آپ کی سماجی خدمات کی بنا پر.
Awards to the L'Oreal ka Woman of Worth Award mila tha mujhe 2013 mein, aur phir American Immigration jo Justice Department mein usse mila. Abhi desh videsh jo hai ek community yahan pe magazine hai usse mila, kafi mile. Ab phir pas list to nahi hai samne, magar award se zyada mujhe is baat ki khushi hai ki ye میں لوگوں کی مدد کر سکی ہوں. مجھے خدا نے اتنی قوت, اتنی توفیق دی ہے کہ میں لوگوں کی مدد کر سکتی ہوں. اور میں یہ ضرور کہوں گی کہ بنا یہ سروس پرووائڈرز کے, بنا یہ ڈاکٹرز کے, بنا ہمارے بورڈ آف ڈائریکٹرز کے, یہ آرگنائزیشن کبھی نہیں چل سکتی تھی. اور بنا ڈونرز کے تو یہ بالکل چل ہی نہیں سکتی تھی کیونکہ جب میرے پیسے ختم ہو گئے تو ان ڈونرز نے اس آرگنائزیشن کو زندہ رکھا ہے. تو یہ صحیح ہے کہ میں وکٹمز کے ساتھ پورے دن بھاگ دوڑ کرتی ہوں, مگر یہ بہت ضروری ہے کہنا کہ بنا ان ڈونرز کے اور سروس پرووائڈرز کے یہ آرگنائزیشن کب کی بند ہو چکی ہوتی.
تو ہمارا پروگرام اس وقت پوری دنیا میں سنا جا رہا ہے, پاکستان میں, جنوبی ایشیا میں اور پوری دنیا میں. اور جو لوگ اگر اس وقت چاہیں کہ آپ کے اس ادارے کی مدد کر رہے ہیں جس طرح کے یہاں کے لوگ آپ کی کر رہے ہیں, تو ان کے لیے آپ کچھ کہنا چاہیں گی, کوئی لنک بتانا چاہیں گی جیسے کہ آپ نے ابھی بتایا, تاکہ وہ آپ سے رابطہ کریں اور اس مشن میں آپ کے ساتھ شامل ہو جائیں؟
میں گزارش کروں گی جو بھی لوگ سن رہے ہیں کہ آپ nomoretearsusa.org پہ جائیں اور ڈونیٹ بٹن پہ کلک کریں, اور چاہے کتنا کوئی پیسہ زیادہ کم نہیں ہوتا ہے, آپ $1 دیں, $10 دیں, $15 دیں, یہ سارا 100% جو ہے وکٹمز کے پاس جاتا ہے, ان کی مدد کے لیے جاتا ہے. تو ہم ایک واحد نان پروفٹ ہیں, واحد ادارہ ہیں جہاں پہ کوئی تنخواہ نہیں لیتا ہے, میں بھی تنخواہ نہیں لیتی ہوں. تو آپ پلیز, میں آپ سے گزارش کرتی ہوں کہ ان عورتوں کی, ان بچوں کی مدد کریں. یہ ہمارا فرض بنتا ہے, مسلمان ہونے کے ناطے ہمارا یہ فرض بنتا ہے کہ ہم دوسروں کی مدد کریں. اور میں ڈیفینیٹلی التجا کروں گی کہ آپ nomoretearsusa.org پہ جا کے ڈونیشن کریں.
اچھا, اب بہت سی باتیں آپ نے کی اور یہ بھی بتایا کہ کیا وجوہات تھیں کہ آپ نے اس نو مور ٹیئرز, یعنی اب مزید کسی آنسو کو آپ نہیں بہنے دیں گی, جن جو آنسو بہ چکے وہ بہ چکے, لیکن اب آپ جو خاتون آپ تک پہنچ گئی اس کی آنکھوں میں آپ مزید آنسو اب برداشت نہیں کریں گے, اور یہ آپ کام کر رہی ہیں. اور آپ نے یہ بھی کہا کہ آپ کوئی سیلری بھی نہیں لیتی ہیں اور آپ کے اپنے گھر ہیں, ان سے گزارا ہو رہا ہے. لیکن میں ضرور چاہوں گی کہ کچھ ذکر آپ اپنے والد صاحب کا بھی کیجیے. ان کا کیا رول ہے آپ کو کامیابی کی اس منزل تک پہنچانے میں؟
تو میرے جو والد صاحب ہیں, پہلے تو وہ بہت گھبراتے تھے میرے اس کام سے, کیونکہ میں جس طرح کے
والد صاحب کا آپ بتائیے نا, کہ وہ بھی فلم میکر تھے. اور
او ہاں ہاں, میرے فادر, انہوں نے
نام بتائیے
مدد علی ان کا نام ہے, مدن کے نام سے ان کو اسٹوڈیو میں لوگ جانتے ہیں. انہوں نے جاوید شیخ کو لانچ کیا, انہوں نے بابرا شریف کو انٹروڈیوس کیا, اور سنگیتا جو ایکٹریس ہوا کرتی تھیں, شبنم فوزیہ ایک ماڈل ہوا کرتی تھیں, اور کافی انہوں نے پہلی پشتو فلم بنائی ہے پاکستان کی, یوسف خان شیربانو. اپنے انہوں نے پین کو لے کے اس کو ہیرو بنایا تھا. اور جاوید انکل جو ہیں وہ ہمارے اسٹوڈیو میں ڈیڈی کے آتے رہتے تھے کراچی میں. تو میرے فادر جو ہیں فلم پروڈیوسر رہ چکے ہیں, کیمرہ مین رہ چکے ہیں, ڈائریکٹر رہ چکے ہیں, کمرشل بہت انہوں نے ایڈز بنائے ہیں, اور ان کا سپورٹ بہت بہت اہم ہے. اور جہاں تک فلم انڈسٹری کا سوال ہے, یہ تو میرے لیے بہت ہی عام بات ہے کیونکہ بچپن میں ہمارا اسٹوڈیو جو ہے گھر میں ہوا کرتا تھا.
اچھا اچھا, تو یہی وجہ ہے کہ آپ ایک فلم میکر بھی بن گئی, اور آپ نے وہ فلم بنائی جو کہ جس کو بہت سراہا گیا مختارہ مائی کے اوپر. تو آپ یہ کہہ رہی ہیں کہ اس کے باوجود کہ آپ یہاں پر ویل آف ہیں, آپ کے مکانوں کا کرایہ آ رہا ہے, لیکن پھر بھی آپ کے والد آپ کو جب ضرورت پڑتی ہے آپ کی مدد کو آتے ہیں.
ہاں, اگر خدا نہ خواستہ کوئی ایمرجنسی ہو, میں عام طور پہ کوشش کرتی ہوں کہ ان کو نہ تنگ کروں, مگر خدا نہ خواستہ کوئی ایمرجنسی ہو, یا عام طور پہ کبھی کبھی نو مور ٹیئرز میں جب پیسے کم ہو تو وہ اس میں بھی وہ ڈونیٹ کرتے ہیں. انہوں نے کافی مدد کی ہے ہمارے ادارے کی.
اچھا, تو یہ ہوئی گفتگو اس بارے میں کہ آپ ان مظلوم خواتین اور بچوں کی مدد کر رہی ہیں جو کسی نہ کسی حوالے سے کسی تشدد کا شکار ہو رہے ہیں. اب آپ اپنی زندگی کے بارے میں بتائیے کہ جب آپ شام کو گھر جاتی ہیں تو آپ ایک خاتون خانہ کی حیثیت سے پھر پورا گھر بھی سنبھالتی ہیں, سارا دن آپ ان خواتین کی مدد کرتی ہیں, پھر گھر آ کر آپ بھی تو مظلومیت کی تصویر بن جاتی ہے.
میں گھر آ کے اتنی تھک چکی ہوتی ہوں کہ میں سیدھا دال پکاتی ہوں, اور یا تو کبھی چکن کا سالن پکاتی ہوں, اور اپنا نان اور اس کو روٹی اور اچار کے ساتھ کھاتے ہوئے ٹی وی دیکھتے ہوئے اس کے بعد میں ایک گھنٹے میں سو جاتی ہوں تھک کے چور.
اچھا اچھا, ایک سوال جو رہ گیا, آپ ہم نے زیادہ تر بات کی پاکستان یا جنوبی ایشیا کی خواتین کی, تو آپ کے پاس تو ظاہر ہے کہ دوسرے ملکوں کی جو خواتین یہاں پر آباد ہیں وہ بھی آتی ہیں, تو کیا ان کے جو شوہر ہیں یا ان کے جو گھرانے ہیں ان کے ساتھ تشدد کی جو صورتحال ہے وہ مختلف ہوتی ہے جنوبی ایشیا کے مردوں کی نسبت؟
نہیں, بالکل. میں پہلے, کیونکہ انڈیا پاکستان میں میں پلی بڑی ہوں, اور میں پہلے یہ سوچتی تھی کہ شاید ہمارے کلچر میں یہ بہت زیادہ ہے, مگر جب میں نے دوسری عورتوں کو دیکھا جو ہمارے پاس آئیں, رشین, برٹش عورتیں اور سعودی عربیہ سے، جارڈن سے، ہر سوئٹزرلینڈ سے، ہر ملک کی عورت میرے خیال میں ہمارے دائرے میں آ چکی ہے جس کی ہم نے مدد کی ہے. مجھے یہ محسوس ہوا کہ یہ ابیوز جو ہے یونیورسل ہے، چاہے چائلڈ سیکچوئل، چائلڈ فزیکل ابیوز، چاہے عورتوں کی ابیوز ہو، یہ ہر جگہ ہے. یہ اس کا کوئی ایسا نہیں ہے کہ یہ صرف ساؤتھ ایشیا میں ہے، یہ ہر جگہ موجود ہے. اور مجھے یہ اس کا اتنا نالج نہیں تھی، اتنا علم نہیں تھا جب تک میں نے نو مور ٹیئرز شروع کیا، تب مجھے پتا چلا کہ یہ تو بھائی پوری دنیا میں ہے.
تو اب تک جو آپ کے پاس خواتین آئیں یا جو بچے آئے، ان میں سے کوئی ایسا واقعہ جو آپ کے ذہن سے نکل ہی نہیں رہا، وہ بتائیے ہمارے سننے والوں کو.
یہ ہماری پہلی عورت تھی جو تھی جارڈن سے. تو اس کو جو ہے یہ پڑھائی کرنا چاہتی تھی، ارینج میرج کے تھرو آئی تھی. اور اس کو جو ہے یہ 10 سال سے اس کی شادی ہوئی ہوئی تھی، 2 چھوٹے بچے تھے، اور یہ اسکول کالج جانا چاہتی تھی فارمیسی میں. تو اس کو جو ہے یہ باتھ روم میں چھپ کے وہ انگلش سیکھتی تھی کیونکہ عربی بولتی تھی. تو باتھ روم میں چھپ کے عربی انگلش ڈکشنری لے کے بیٹھ کے، کیونکہ اس کا میاں اس کو پڑھنے نہیں دیتا تھا. تو اس نے ہمارا بروشور دیکھا اس میں، عربی گروسری اسٹور میں. تو وہاں پہ پھر اس نے جب ہمیں کال کیا، جب ہم اس کو پولیس کے تھرو ہم اس کے گھر گئے، اور جب ہم نے اس کو دیکھا تو اس کے سر سے اتنے بال جا چکے تھے، اس نے اتنا مارا تھا اس کو، اس کا پورا جو شولڈر ہے وہ زخمی ہوا ہوا تھا، اس کا بازو زخمی ہوا ہوا تھا، اور حالت بہت خراب تھی. ہم نے اس عورت کو ماشاء اللہ ڈونرز کی حیثیت کی طرف سے اس کو ہم نے کاؤنسلنگ دی، اس کی طلاق کے پیسے دیے، اس کو جو ہے اس کو گاڑی کے اس سے مدد کی، ڈرائیونگ لیسنس دیے. اور یہ جو ہے 2011 میں ماشاء اللہ اس نے پی ایچ ڈی فارمیسی میں حاصل کیا نو مور ٹیئرز کی وجہ سے. تو اب یہ میرا سب سے زیادہ پراؤڈسٹ کیس ہے. اور باقی عورتیں میں آپ کو بتا نہیں سکتی کہ اگر آپ ان کو ذرا ہاتھ پکڑ کے ذرا حوصلہ دیں، یہ کیا کیا کر سکتی ہیں. ان عورتوں میں اتنی پوٹینشیل ہے، اتنی قوت ہے، مگر ان کو ان کا ساتھ نہیں دیا جاتا.
اور سومی علی، یہی وہ مشن ہے اور یہی وہ پیغام ہے جسے اس وقت دنیا بھر تک پہنچانے کے لیے اقوام متحدہ کا ادارہ ان دنوں 16 روز کی ایک مہم شروع کیے ہوئے ہے کہ دنیا بھر میں اس ظلم کے خلاف متحد ہو جائیں اور اس کے سدے باب کے لیے کوششیں کریں. یہ کوششیں کیسے ہو سکتی ہیں، کچھ کا ذکر آپ نے کیا اور کچھ اپنے ارد گرد کے حالات کے مطابق کر سکتی ہیں. اگر ہمارے پروگرام کے بعد آپ میں سے کسی ایک نے بھی اپنی زندگی سے یا اپنے ارد گرد کی کسی مظلوم خاتون یا بچے کی زندگی سے ظلم و ستم اور تشدد کو دور کیا یا دور کرنے کی کوشش کی، تو ہردم رواں ہے زندگی اس کا شکریہ ادا کرے گا اور آپ سے درخواست کرے گا کہ ہمارے فیس بک پیجز پر اپنے اس نیک کام کی خبر ہم تک ضرور پہنچائیں. اور اگر اس حوالے سے ایک سے زیادہ واقعات ہمیں ملے تو ممکن ہے کہ ہم ایک فالو اپ پروگرام بھی کریں. ہمارے لنکس ہیں facebook.com/ہردم رواں ہے زندگی. سومی علی کا بے حد شکریہ ادا کرتے ہوئے آج کا پروگرام سمیٹ رہے ہیں. اور اپنے سننے والوں کو بتا دیں کہ ہمارے ساتھ تکنیکی تعاون کر رہی تھیں پروڈیوسر گلرخ اور ہمارے انجینئر تھے سیڈرک فرینکلن. یاسمین جمیل کو اجازت دیجیے اور دیکھیے کہ ایک بار پھر ہماری آج کی مہمان کون تھی. وائس آف امریکہ واشنگٹن کے پروگرام ہردم رواں ہے زندگی میں ہماری آج کی مہمان تھیں یہاں امریکی ریاست فلوریڈا میں آباد خوبصورت چہرے، خوبصورت شخصیت اور ایک ہمدرد دل رکھنے والی ایک باہمت پاکستانی امریکی فیشن ڈیزائنر، ایک براڈ کاسٹ جرنلسٹ اور ایک ڈاکومنٹری فلم میکر سومی علی، جو گزشتہ 10 سال سے دنیا بھر کے ملکوں سے یہاں امریکہ آنے والی ان خواتین کی مالی، قانونی اور نفسیاتی مدد کا بندوبست کر رہی ہیں جو اپنے شوہروں، اپنے اہل خانہ، اپنے ارد گرد یا سوشل میڈیا پر ملنے والے فریبی اجنبیوں کے ہاتھوں مختلف قسم کے تشدد کا نشانہ بن رہی ہیں. بالی ووڈ کی فلموں کی ایک سابقہ ہیروئن سومی علی نے، جو خود بھی ان خواتین کی طرح کئی قسم کی زیادتیوں کا شکار ہوئی ہیں، حقیقی زندگی میں ایک بہادر ہیروئن کا کردار ادا کرتے ہوئے ایسی خواتین کی مدد کے لیے قائم کیا ہے اپنی ہی کئی لاکھ ڈالرز کی بچتوں سے ایک ادارہ نو مور ٹیئرز، جو ان خواتین اور بچوں کے بہتے آنسوؤں کو روکنے اور انہیں اپنے پاؤں پر کھڑا کرنے کے قابل بنا رہا ہے.
ہماری مہمان کے تفصیلی تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پر سومی علی کی تصاویر کے ساتھ ہم آہنگ طریقے سے براہ راست سننے کے لیے ہمارا لنک ہے facebook.com/voaurdu اور ہمارے دوسرے لنکس ہیں facebook.com/hardamrawahizindagi اور facebook.com/yasminjameelvoaurdu.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.